بسم اللہ الرحمن الرحیم. السلام علیکم. کاشانہ بصیرت کے یوٹیوب چینل پر عصمت زہرا زیدی آپ کے ساتھ ہے. آج ہم جس کتاب کو شروع کرنے جا رہے ہیں اس کا نام ہے جناب فاطمہ زہرا علیہ السلام اسلام کی مثالی خاتون. مؤلف اس کے ہیں آیت اللہ ابراہیم امینی اور مترجم ہیں حجت الاسلام اختر عباس. آئیے ایک ایک کر کے اس کے صفحات پڑھتے ہیں. بسم اللہ الرحمن الرحیم. فاطمہ زہرا علیہ السلام اسلام کی مثالی خاتون. مؤلف آیت اللہ ابراہیم امینی، مترجم حجت الاسلام اختر عباس، پبلشر انصاریان پبلیکیشنز قم. دوسری طبعہ 1991، تیسری طبعہ 2003، چوتھی طبعہ 2005، چھاپہ خانہ سامن الائمہ قم. تعداد 2000 نسخہ. تعداد صفحات 292. اس کا سائز لکھا ہوا ہے کتاب کا. اس کے علاوہ ISBN نمبر ہے جو فارسی کے ڈیجٹس کے ساتھ لکھا ہوا ہے. جملہ حقوق بحق ناشر محفوظ ہیں. انصاریان پبلیکیشن، پوسٹ باکس نمبر 185، قم جمہوریہ اسلامی ایران. ای میل بھی انہوں نے دیا ہے. فون نمبر ہے ان کا جو کہ فارسی کے اس میں لکھا ہوا ہے الفابیٹس میں، اور ای میل ہے ansarian@noornet.net. اگلے صفحے کے اوپر اہدا اس کا لکھا ہوا ہے کہ اسلام کی نمونہ مستورات کے لیے اور ایران کی شہید پرور خواتین کے لیے ایک ہدیہ. اگلے صفحے سے اس کی فہرست شروع ہو رہی ہے. فہرست میں صفحہ نمبر 9 اور 10 پر انتساب اور پیش لفظ موجود ہیں. اس کے بعد اس کے کل 7 حصے ہیں. حصہ اول صفحہ نمبر 15 سے لے کر صفحہ نمبر 48 تک ہے، جو ہے ولادت سے ازدواج تک کی زندگی کے بارے میں. اس کے بعد حصہ دویم ہے جناب فاطمہ علیہ السلام کی شادی. یہ صفحہ نمبر 48 سے لے کر صفحہ نمبر 74 تک ہے. صفحہ نمبر حصہ نمبر سویم فاطمہ زہرا علیہ السلام حضرت علی علیہ السلام کے گھر میں، صفحہ نمبر 75 سے صفحہ نمبر 106 تک. اور اس کے باقی جملہ ٹاپکس اس کے اندر سب ہیڈنگس کے طور پر موجود ہیں. صفحہ نمبر 107 سے لے کر صفحہ نمبر 148 تک حصہ جہارم ہے، جس میں فضائل حضرت زہرا علیہ السلام موجود ہیں. حصہ پنجم میں جناب فاطمہ علیہ السلام باپ کے بعد، اور یہ ہے اس کے ٹاپکس موجود ہیں صفحہ نمبر 149 سے لے کر صفحہ نمبر 114 تک. یہ حصہ ششم ہے جناب فاطمہ زہرا موت کے نزدیک، صفحہ نمبر 215 سے صفحہ نمبر 243. حصہ ہفتم ہے حضرت زہرا کا ابو بکر سے اختلاف اور اس کی تحقیق، اور یہ صفحہ نمبر 244 سے لے کر آخر تلک اس کے ٹاپکس موجود ہیں. اگلے صفحے پر صفحہ نمبر 9 پر انتساب ہے. آئیے پڑھتے ہیں. پروردگارہ، تیرے سوا شہید کے حقیقی مرتبے سے کوئی واقف نہیں کہ انہوں نے اپنی ہستی کو تیری راہ میں قربان کر دیا. ان کا انسانیت پر عظیم احسان ہے کہ جس کا صحیح عوض تو ہی دے سکتا ہے. خداوندہ، اگر اس معمولی کوشش کا تیرے نزدیک کوئی ثواب ہو تو میں اسے اسلام کے پاکیزہ شہدا اور بالاخص ایران کے انقلاب اسلامی کے شہدا اور انقلاب کے عظیم رہبر حضرت آیت اللہ العظمیٰ نائب امام امام زمان آقا خمینی کے ایثارگر رفقا کو ہدیہ کرتا ہوں، اور یہ معمولی ہدیہ پیش کرتے ہوئے امیدوار رہوں گا کہ وہ پروردگار کے سامنے نگاہ لطف کریں گے. معذرت خواہ مؤلف. مترجم کی تمنا بھی وہی ہے جو کہ مؤلف کی ہے، من جانے مترجم. صفحہ نمبر 10 پر اور صفحہ نمبر 11 پر پیش لفظ لکھا گیا ہے، جو کہ صفحہ نمبر آگے کنٹینیو ہو رہا ہے. میں آپ کے ساتھ پڑھتی جاتی ہوں. پیش لفظ: جن لوگوں کو تاریخ سے لگاؤ رہا ہے اور جنہوں نے اپنی عمر کا کچھ حصہ مردوں اور مشہور عورتوں کے حالات زندگی کے مطالعے میں صرف کیا ہے، ہو سکتا ہے کہ اس میں ان کے مختلف اغراض ہوں. بعض لوگوں کی تاریخی کتابوں کے مطالعے سے غرض وقت کا کاٹنا ہوتا ہے، اور وہ فراغت کا وقت تاریخی کتابوں کے مطالعے میں صرف کرتے ہیں. وہ تاریخ اس غرض سے پڑھتے ہیں کہ وقت گزاری کے ساتھ تعجب آور اور جاذب نظر کہانیاں یاد کر لیں، اور پھر انہیں دوستوں کی محفل میں آب و تاب سے بیان کریں. یا لیکن ایک گروہ کی غرض تاریخ کے مطالعے سے اس سے بالا تر اور قیمتی ہوا کرتی ہے۔ وہ بزرگوں کے حالات کا اس غرض سے مطالعہ کرتے ہیں کہ اس سے زندگی کا درس حاصل کریں۔ وہ تاریخ میں ان کی عظمت اور کامیابی کا راز معلوم کرتے ہیں تاکہ ان کے اعمال اور افعال کو اپنی زندگی کے لیے مشعل راہ قرار دیں۔ اسی طرح قوموں کی اور افراد کی شکست اور انحطاط کے عوامل اور اسباب کو معلوم کرتے ہیں تاکہ خود ان میں گرفتار نہ ہوں اور اپنے معاشرے کو اس سے محفوظ رکھیں۔ اسی طرح جو عظیم پیغمبروں کے مفصل حالات اور آئین اقدار اور دوسرے دینی افراد کی زندگی کا مطالعہ کرتے ہیں، دو قسم کے ہوتے ہیں۔ ایک گروہ کا مقصد سوائے وقت گزاری اور مشغول رہنے کے اور کچھ نہیں ہوتا۔ وہ پیغمبروں اور اماموں کے مناقب اس لیے پڑھتے ہیں کہ تعجب آور قصے حفظ کریں اور ان کا مجالس میں تذکرہ کریں اور ساتھ ساتھ وقت بھی کٹتا جائے۔ وہ عجیب و غریب واقعات کے پڑھنے سے لطف اندوز ہوتے ہیں اور تذکرہ اہل بیت کے مراسی اور فضائل کے سننے کے ثواب پر ہی قناعت کرتے ہیں۔ لیکن دوسرا گروہ ایک ایسے انسانوں کا ہے جو اللہ تعالیٰ کی برگزیدہ ہستیوں کے حالات کا مطالعہ اس غرض کے لیے کرتے ہیں تاکہ ان کی عظمت اور محبوبیت کے راز کو معلوم کریں اور ان کی زندگی اور روش کے راستے جو در حقیقت دین کا صراط مستقیم ہے حاصل کریں اور ان کے اعمال اور کردار سے زندگی کا درس حاصل کریں۔ افسوس اس بات پر ہے کہ اکثر لوگ جو آئمہ علیہ السلام کی تاریخ کی طرف رجوع کرتے ہیں وہ پہلی قسم کے لوگ ہوتے ہیں۔ غالباً پیغمبروں اور آئمہ اطہار کے مناقب کی کتابیں تعجب خیز بلکہ بسا اوقات مبالغہ آمیز واقعات سے مملو پائی جاتی ہیں، لیکن ان کی اجتماعی اور سیاسی اور اخلاقی زندگی کو اور ان کی رفتار اور کردار اور گفتار کو بطور اختصار بیان کر دیا جاتا ہے۔ ہر ایک مسلمان نے پیغمبر اور ہر ایک امام کی کئی اور تعجب انگیز داستانیں تو یاد کر رکھی ہوں گی، لیکن ان کی اجتماعی زندگی اور ان کے انفرادی اعمال و کردار اور ان کا ظالموں اور اسلام دشمن حکومت کے برتاؤ سے مطلع تک نہ ہوں گے۔ اس کتاب کے لکھنے کی وجہ یہ ہے کہ حضرت زہرہ علیہ السلام کی زندگی کے دوسرے پہلو کی تحقیق کی جائے اور اسے مورد تجزیہ اور تحلیل قرار دیا جائے۔ اسی وجہ سے اگر بعض مناقب یا قصے یہاں ذکر نہیں کیے گئے تو اس پر اعتراض نہ کیا جائے، کیونکہ اصلی غرض یہ ہے کہ حضرت کی شخصیت کو زندگی اور اخلاق اور رفتار کے لحاظ سے واضح کیا جائے۔ افسوس ہوتا ہے کہ اس بزرگوار کی زندگی اس قدر مبہم رکھی گئی ہے کہ جس کا ذکر اسلام کے ابتدائی مدارک میں بہت کم ملتا ہے۔ آپ کی زندگی کو ابہام رکھنے کی کئی ایک وجہ ہیں۔ پہلی وجہ، آپ کی زندگی مختصر تھی اور 18 سال سے متجاوز نہ تھی۔ آپ کی آدھی زندگی بلوغ سے پہلے کی بہت زیادہ مورد توجہ قرار نہیں پائی، بلوغ سے موت تک کا فاصلہ بہت زیادہ نہ تھا۔ اور دوسری وجہ، چونکہ آپ کا تعلق صنف نازک سے تھا اور آپ کی اکثر زندگی گھر کی چار دیواری کے اندر بیت گئی، لہٰذا بہت تھوڑے لوگ تھے جو آپ کی داخلی زندگی سے صحیح طور پر واقف تھے۔ تیسری وجہ، اس زمانے کے لوگوں کے افکار اتنے بلند نہ تھے کہ وہ پیغمبر اسلام کی دختر جو اسلام کی مثالی خاتون تھی کی قدر و قیمت کے اتنے قائل ہوتے کہ ان کی زندگی کی جزیات کو محفوظ کر لینے کو اہمیت دیتے۔ بہرحال، اگرچہ آپ کی زندگی کے جزیات کو کامل طور پر اور آپ کی رفتار و کردار پر جو اسلام کی خاتون کا نمونہ تھے مکمل طور پر محفوظ نہیں کیا گیا، لیکن ہم نے اس مقدار پر جو اس وقت تاریخ میں موجود ہیں ان سے آپ کی شخصیت کا تجزیہ کر کے بیان کیا ہے۔ اسی لیے بعض اوقات مجبور ہو کر بعض معمولی تاریخ نویسوں کے حوالے اور نقل پر اکتفا کر کے نتیجہ اخذ کیا ہے اور اسے مورد تجزیہ اور تحلیل قرار دیا ہے۔ ہیڈنگ ہے مثالی خاتون۔ اسلام نے عورتوں کے حقوق اور ترقی کے لیے خاص احکام اور قوانین وضع کیے ہیں۔ ایک دستور ہے کہ جس سے اسلام کی شائستہ خاتون اور اس کی اسلامی تربیت کے آثار اور نتائج کو دیکھا جا سکتا ہے۔ یہ ہے کہ صدر اسلام کی ان خاتون کی زندگی کو کامل طور پر معلوم کیا جائے کہ جن کی تربیت وحی کے مالک نے کی ہو اور ان کی زندگی کے تمام جزیات کا دقیق نظر سے مطالعہ کیا جائے. حضرت زہرا علیہ السلام تمام اسلامی خواتین میں درجہ اول پر فائز ہیں، کیونکہ صرف یہی وہ ایک خاتون ہیں جن کا باپ معصوم ہے اور شوہر معصوم اور خود بھی معصوم ہیں. آپ کی زندگی اور تربیت کا ماحول عصمت و طہارت کا ماحول تھا. آپ کا عہد طفلی اس ذات کے زیر سایہ گزرا جس کی تربیت بلا واسطہ پروردگار عالم نے کی تھی. امور خانہ داری اور بچوں کی پرورش کا زمانہ اسلام کی دوسری عظیم شخصیت یعنی علی ابن ابی طالب علیہ السلام کے گھر میں گزارا. اسی زمانے میں آپ نے دو معصوم امام حسن اور امام حسین علیہ السلام کی تربیت فرمائی، اور دو جرت مند اور شیر دل اور فداکار بیٹیوں جناب زینب اور جناب ام کلثوم کو اسلامی معاشرے کے سپرد کیا. ایسے گھر میں واضح طور سے احکام اسلامی اور تہذیب اسلامی کے رواج کا مشاہدہ کیا جا سکتا ہے، اور اس میں اسلام کی پاکیزہ اور مثالی خاتون کو تلاش کیا جا سکتا ہے. ہماری روش، یہ ہیڈنگ ہے ہماری روش. لکھنے والے کئی قسم کے ہوتے ہیں. ایک گروہ ہے کہ جو ان مطالب کو معتبر اور پرارزش شمار کرتا ہے، جو اہل سنت کی کتابوں اور مدارک میں موجود ہوں اور ان مطالب کو کہ جو صرف شیعوں کی کتابوں میں پائے جاتے ہوں نقل کرنے سے بالکل پرہیز کرتا ہے، بلکہ ان کو بری نگاہ سے دیکھتا ہے. ایک گروہ وہ ہے جو صرف ان مطالب کو صحیح اور معتبر قرار دیتا ہے جو شیعوں کی کتابوں میں موجود ہوں، اور ان مطالب کے نقل کرنے سے گریز کرتا ہے جو صرف اہل سنت کی کتابوں میں پائے جاتے ہوں. لیکن ہماری نگاہ میں دونوں افراد و تفریط میں مبتلا ہیں، بہت سے حقائق کو نظر انداز کر جاتے ہیں چونکہ وہ صرف اہل سنت کی کتابوں میں پائے جاتے ہیں. ایسے حقائق بھی پیدا کیے جا سکتے ہیں جو شیعوں کی کتابوں میں موجود نہیں ہوتے، اور شیعوں کی کتابوں میں ایسے حقائق بھی معلوم کیے جا سکتے ہیں جو اہل سنت کی کتابوں میں موجود نہیں ہوتے. شیعوں نے بھی کتابیں لکھی ہیں اور بہت سے مطالب کو ائمہ طاہرین علیہ السلام اور پیغمبر صلی اللہ علیہ وآلہ وسلم کے اہل بیت سے، چونکہ یہی حضرات علم کے لیے مرجع بتلائے گئے ہیں، نقل کیا ہے. زمانے کے لحاظ سے شیعہ مؤلف سنی مؤلفین سے مقدم ہیں. یہ انصاف سے دور نظر آتا ہے کہ بعض سنی مؤلفین شیعوں کی کتابوں اور مدارک سے قطع نظر کرتے ہوئے ان مطالب کے نقل سے گریز کریں جو سنی کتابوں اور ماخذ میں نہ پائے جاتے ہوں. یہ حضرات حد سے زیادہ اہل سنت کی کتابوں کے متعلق حسن ظن رکھتے ہیں. یہ خیال کرتے ہیں کہ ان کتابوں کے تمام لکھنے والے حقیقت کے عاشق اور ہر قسم کے تعصب سے خالی اور مبرہ تھے، اور انہوں نے تمام حقائق اور واقعات کو لکھ ہی دیا ہے. جب ان کتابوں میں کوئی مطلب نہ پایا جاتا ہو تو وہ لازماً مطلب بے بنیاد ہوگا، حالانکہ ایسی سوچ صحیح نہیں ہے، کیونکہ جو شخص بغیر جانبدار ہو کر اہل سنت کی کتابوں اور مدارک کا دقت سے مطالعہ کرے بلکہ ایک ہی کتاب کی متعدد طباعت دیکھ لے تو اس کا یہ حسن ظن اور خوش بینی بے بنیاد نظر آئے گا، اور اس طرح نظر نہیں آئے گا کہ تمام لکھنے والے تعصب اور خود غرضی سے خالی تھے. بنا برئی ہم نے اس کتاب میں اہل سنت کی کتابوں سے بھی استفادہ کیا ہے، اور شیعوں کی کتابوں اور مدارک سے بھی. بعض ایسے مطالب کہ جن کے نقل کرنے سے سنی مؤلفین نے اعتراض کیا ہے یا بطور اجمال اور اشارے کے نقل کیا ہے، ہم نے انہیں شیعوں کی کتابوں اور مدارک سے نقل کیا ہے. ابراہیم امینی، صفحہ نمبر 15 پر حصہ اول شروع ہو رہا ہے. ہیڈنگ ہے ولادت سے ازدواج تک. ہر انسان کی شخصیت ایک حد تک اس کے خاندان اور اپنے ماں باپ کے اخلاق اور جس ماحول میں وہ نشو نما پاتا ہے اس کی زندگی سے وابستہ ہوا کرتی ہے. ماں باپ ہی ہوتے ہیں جو کسی انسان کی شخصیت کی داغ بیل ڈالتے ہیں اور اسے اپنے روحی قالب اور اخلاق میں ڈال کر معاشرے کے سپرد کرتے ہیں، کہ در حقیقت کہا جا سکتا ہے کہ ہر ایک فرزند اپنے ماں باپ کے اسوے کا پورا آئینہ دار ہوتا ہے. جناب فاطمہ زہرا سلام اللہ علیہ کے باپ کی تعریف و توصیف و وضاحت اور تشریح کسی محتاج نہیں، क्योंकि पैगंबर इस्लाम का फौकुल आदा शख्सियत का मालिक होना और आपकी आज़मत रूही और पसंदीदा अखलाक और बुलंद हिम्मत और फिदाकारी किसी मुसलमान फ़र्द पर बल्कि किसी भी बाइत्तला इंसान पर मख्फी नहीं है। आपकी आज़मत के लिए इतना ही काफ़ी है कि खुदावंदे आलम ने आपके बारे में इरशाद फरमाया है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप तो खुल्क़े अज़ीम के मालिक हैं। अगर हम यहाँ पैगंबर इस्लाम की तारीफ़ और तौसीफ़ और अख़लाक़ का ज़िक्र करना शुरू कर दें तो असल मतलब से दूर हट जाएंगे। हेडिंग है फ़ातिमा अलैहिस्सलाम की माँ। आपकी वालिदा माजिदा जनाबे खदीजा बिनते खुवैल थीं। जनाबे खदीजा कुरैश के एक शरीफ और मुअज़्ज़ज़ ख़ानदान में पैदा हुई और इसी माहौल में परवरिश पाई। आपके ख़ानदान के सारे अफराद दानिशमंद और अहले इल्म थे। वो खाने काबा की हिमायत करने वालों में शुमार होते थे। जिस ज़माने में यमन के बादशाह तब्बा नामी ने हजरे असवद को खाने काबा से उखाड़ कर यमन ले जाने का इरादा किया था तो जनाब खदीजा के वालिद ही थे जो उनके दिफा के लिए खड़े हुए थे। और आपकी फिदाकारी और मुबारजे के नतीजे में तब्बा ने अपने इरादे को तर्क कर दिया और हजरे अस्वद से मुतरिज ना हुआ। इस बात का रेफरेंस मौजूद है। किताब का नाम दिया गया है अर्रोजुल अनफ, जिल्द नंबर 1, सफ़ा नंबर 213। आगे बढ़ते हैं। इससे मालूम होता है कि जनाब खदीजा के ख़ानदान वाले साहिब फ़िक्र और गहरी सोच के मालिक और जनाब इब्राहिम अलैहिस्सलाम के दीन के गर्विदा थे। अगली हेडिंग है खदीजा की तिजारत। गरचे तारीख़ ने जनाब खदीजा की ज़िंदगी के जुज़ियात महफूज नहीं किए, लेकिन जो कुछ बाज़ तारीखों से मिलता है उससे आपकी शख्सियत वाज़ हो जाती है। मिलता है कि जनाब खदीजा ने जवानी की इब्तदा में अतीक बिन आमिर नामी शख्स से शादी की, लेकिन थोड़े ही अरसे के बाद अतीक फौत हो गया और जनाब खदीजा के लिए बहुत ज़्यादा माल दौलत छोड़ गया। आपने एक मुद्दत तक शौहर नहीं किया, लेकिन बनी तमीम के एक बड़े आदमी हिंद बिन बनास से आपने बाद में शादी कर ली, लेकिन ये हिंद भी जवानी के आलम में फौत हो गया और जनाब खदीजा के लिए काफ़ी सरबत छोड़ गया। एक ऐसी बात कि जिससे जनाब खदीजा की बुजुर्गी और बुलंद हिम्मती और आज़ादी और इस्तकलाल नफ्स का अंदाज़ा लगाया जा सकता है वो ये है कि जनाब खदीजा को पहले शौहर और दूसरे शौहर से जो बेपनाह दौलत मिली थी उसे आपने यूं ही रोक नहीं रखा था और ना ही उसे रबा और सूद पर उठा दिया था कि जो उस ज़माने में मुरव्वज और आम कारोबार शुमार होता था, बल्कि आपने उसे तजारत में लगा दिया और इसके लिए आपने दयानतदार अफराद को मुलाजिम रखा और उनके ज़रिए से तजारत करनी शुरू कर दी। आपने जायज़ तजारत के ज़रिए बहुत ज़्यादा दौलत कमाई। लिखा है कि हज़ारों ऊँट आपके नौकरों के हाथों में थे जिनसे वो मिस्र, शाम और हबशा में तजारत करते थे। इस बात का रेफरेंस मौजूद है बिहारुल अनवार, जिल्द नंबर 16, सफ़ा नंबर 22। इब्ने हशाम लिखते हैं कि जनाब खदीजा एक शरीफ और मालदार औरत थी। वो ऐसी सरमायादार थी कि जो तिजारत किया करती थी, बहुत से अफराद उनके यहाँ मुलाजमत करते थे जो आपके लिए तिजारत किया करते थे। रेफरेंस मौजूद है इस बात का सीरत ए इब्ने हशाम, जिल्द नंबर 1, सफ़ा नंबर 199। अगली हेडिंग है मुस्तकिल मिजाज औरत। जनाब खदीजा की रोशन ज़िंदगी का बर्जस्ता नुक्ता आपका जनाब रसूल खुदा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम से अज़दवाज का क़स्सा है। जब आपके पहले और दूसरे शोहर वफात पा गए तो आप में एक मुस्तकिल मिजाजी और मखसूस किस्म की आज़ादी पैदा हो गई। आप आकिल तरीन और रशीद तरीन मर्दों से जो तिजारत में माहिर थे शादी करने पर भी हाज़िर नहीं होती थी, हालांकि आपसे शादी करने के ख्वाहिशमंदों में ख़ानदानी लिहाज से नजीब और बहुत ज़्यादा सरमायादार होते थे और इस बात पर तैयार थे कि आपके लिए बहुत ज़्यादा गिरा मेहर अदा करके भी शादी कर लें, लेकिन आप बहुत सख्ती से शादी की मुखालफत किया करती थी। लेकिन दिलचस्प और जाज़िब नज़र नुक्ता यह है कि यही खदीजा जो अशराफ अरब और सरमायादारों से शादी करने पर तैयार ना होती थी, कमाल शौक और फराग दिली से जनाब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ जो यतीम और तहीदस्त थे शादी कर लेती हैं। जनाबे खदीजा उन औरतों में से ना थीं कि जिसका चाहने वाला कोई ना हो, बल्कि तारीख़ से मालूम होता है कि आपके ख्वास्तगार बड़ी शख्सियत के मालिक और मुअज़्ज़ज़ लोग थे, बल्कि बादशाह और सरमायादार आपके पास शादी करने की ख्वाहिश लेकर आते और आप उनसे शादी करने पर राज़ी ना होती थीं। लेकिन पैगंबर अलैहिस्सलाम के साथ अज़दवाज करने पर ना फ़कत राज़ी हुई, बल्कि ख़ुद उन्होंने बहुत ज़्यादा इसरार और इलाकामंदी से इसकी पेशकश की और हक महर को भी अपने माल से ही करार दिया, जबकि यही चीज़ आपके लिए इस्तेहज़ा और सरजनिश का बायस भी बनी। जबकि देखा यह जाता है कि औरतें अक्सर माल और ज़िंदगी की आराइश और तजम्मुलात से बहुत ज़्यादा दिलचस्पी रखती हैं और उनकी इंतहाई ख्वाहिश होती है कि मालदार और आबरूमंद शौहर उन्हें नसीब हो, ताकि उसके घर में आराम और ऐशो नोश की ज़िंदगी बसर करें। तो ये चीज़ वाज़े हो जाती है कि जनाबे खदीजा शादी करने में कोई आला फ़िक्र और सोच रखती थी और किसी गैर मामूली बर्जस्ता शौहर के इंतज़ार में थी। मालूम होता है कि जनाबे खदीजा मालदार शौहर नहीं चाहती थी, बल्कि वो किसी रूहानी लिहाज से बर्जस्ता शख्सियत की तलाश में थी, जो इस जहान को बदबख्ती और जहालत के गर्दाब से निजात देने वाला हो। तारीख हमें बतलाती है कि जनाबे खदीजा ने बाज़ दानिशमंदों से सुन रखा था कि जनाबे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पैगंबर आखिर उस ज़मान होंगे और आपको इस मतलब से अकीदत भी हो चुकी थी। जब आपने जनाबे मोहम्मद को अपनी तिजारत का अमीन मुंतखब किया और शायद ऐसा भी इम्तहान लेने के लिए किया हो, ताकि दानिशमंदों की पेशगोई को इस ज़रिए से आज़मा सकें, तो अपने ग़ुलाम मैसरा को तिजारत के सफ़र का नाज़िर करार दिया और इस ग़ुलाम ने आकर इस सफ़र के दौरान जनाबे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के वाक़यात और हवादिस अजीबिया को जनाबे खदीजा के सामने नकल किया। तब इस नजीब और शरीफ औरत ने अपनी मतलूब व गुमशुदा शख्सियत और मता को पा लिया था, इसीलिए जनाबे खदीजा ने ख़ुद आज़रू सल्लल्लाहु अलैहि वसल्लम के सामने इजहार कर दिया कि ऐ मोहम्मद, मैंने तुझे शरीफ और अमीन और खुश खल्क और सच्चा पाया है। मेरी ख्वाहिश है कि मैं आपसे शादी करूं। जनाबे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इस वाक़े का जिक्र अपने चचाओं से किया। वो ख्वास्तगारी के गर्ज से जनाबे खदीजा के चचा के पास गए और अपने मकसद का एक खुतबे के दरमियान इजहार किया। जनाबे खदीजा के चचा एक दानिशमंद इंसान थे, चाहते थे कि इसका जवाब दें, लेकिन अच्छी तरह बात ना कर सके। तो खुद जनाबे खदीजा फर्त शौक से फसी जबान से गोया हुई और कहा, ए चचा, अगरचे आप गुफ्तगू करने में मुझसे सजावार तर हैं, लेकिन आप मुझसे ज़्यादा साहिब अख्तियार नहीं हैं। इसके बाद कहने लगी, ए मोहम्मद, मैं अपनी तरवीज आपसे कर रही हूँ और अपना हक महर मैंने अपने माल में करार दिया है। आप अपने चचा से कह दें कि उरूसी के लिए, वलीमे के लिए ऊंट ज़िबा करें। और इस बात का रेफरेंस मौजूद है तज़किरतुल ख़वा सफ़ा नंबर 202 और बिहारुल अनवार की भी जिल्द नंबर 16 के सफ़ा नंबर 14 पर। तारीख़ कहती है कि जनाब खदीजा ने अपने चचाजात भाई वरका बिन नौफल को वास्ता करार दिया, ताकि वो आपकी शादी जनाब मोहम्मद से करा दें। जब वरका ने जनाब खदीजा को ये बशारत सुनाई कि मैंने जनाब मोहम्मद और उनके रिश्तेदारों को आपसे शादी करने पर राज़ी कर लिया है, तो जनाब खदीजा ने इसकी बहुत बड़ी खिदमत पर उसे एक खिलअत अता किया, जिसकी कीमत 500 अशरफी थी। जब जनाब मोहम्मद आपके घर से बाहर निकलने लगे, तो जनाब खदीजा ने अर्ज़ की कि मेरा घर आपका घर है और मैं आपकी कनीज़ हूँ, आप जिस वक्त चाहें इस घर में तशरीफ़ लाएं। इस बात का रेफरेंस मौजूद है बिहारुल अनवार जिल्द नंबर 16 सफ़ा नंबर 65। पैगंबर अलैहिस्सलाम के लिए ये शादी बहुत अहमियत के हामिल थी, क्योंकि एक तरफ तो आप ख़ुद फ़कीर और खाली हाथ थे, इसी वजह से, और दूसरी बाज़ वजूह से आप 25 साल की उम्र तक शादी ना कर सके थे, और दूसरी तरफ आपके पास कोई घर ना था और तन्हा थे और तन्हाई का आपको एहसास हुआ करता था। इस मुबारक शादी से आपका फ़िक्र दूर हो गया और आपको एक बेहतरीन मुशीर और गमगुसार भी मिल गया।
आगे अगली हेडिंग है फिदाकार औरत।
जी हाँ, जनाब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और जनाब खदीजा ने बासफ़ा और गर्म ज़िंदगी की बुनियाद डाली। पहली औरत जो जनाब रसूल खुदा पर ईमान लाई जनाब खदीजा थी। इस बाअज़मत खातून ने अपने तमाम माल और बेहिसाब सरवत को बग़ैर किसी कैद और शर्त के जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के अख्तियार में दे दिया। जनाब खदीजा उनको ताफिक्र औरतों में से ना थीं जो मामूली माल और इस्तकलाल के देखने से अपने शोहर की परवाह नहीं करती और माल को शोहर पर खर्च करने से दरेग करती हैं। जनाब खदीजा पैगंबर अलैहिस्सलाम के आलिया मकसद से बाखबर थीं और आपसे अकीदत भी रखती थीं, लिहाजा अपने तमाम माल को हज़रत सल्लल्लाहु अलैहि वसल्लम के इख्तियार में दे दिया और कहा कि आप जिस तरह मसलहत देखें इसको खुदा के दीन की तरवीज और अशात में खर्च करें। हशाम ने लिखा है कि जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम को जनाब खदीजा से बहुत ज़्यादा मोहब्बत थी और आप उनका एहतराम करते थे और अपने कामों में उनसे मशवरा लेते थे। वो रशीद और रोशन फिक्र खातून आपके लिए एक अच्छा वज़ीर और मुशीर थी। पहली औरत जो आप पर ईमान लाई जनाब खदीजा थी। जब तक आप ज़िंदा रहीं जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने दूसरी शादी नहीं की। इस बात का रेफरेंस मौजूद है तस्किरतुल ख़वास सिबते इब्ने जोज़ी छाप नजफ 1382 सन 1382 सफ़ा नंबर 302। जनाब आयशा फरमाती हैं कि जनाब पैगंबर अलैहिस्सलाम जनाब खदीजा का इतनी अच्छाई से ज़िक्र करते थे कि एक दिन मैंने अर्ज़ कर ही दिया कि या रसूल अल्लाह, खदीजा एक बूढ़ी औरत थी, अल्लाह ताला ने इससे बेहतर आपको अता की है। पैगंबर इस्लाम गज़बनाक हुए और फरमाया, खुदा की कसम अल्लाह ने इससे बेहतर मुझे अता नहीं की। खदीजा उस वक्त ईमान लाई जब दूसरे कुफर पर थे, उसने मेरी उस वक्त तस्दीक की जब दूसरे मेरी तकजीब करते थे, उसने बिला इवज अपना माल मेरे इख्तियार में दे दिया जबकि मेरे मुझे महरूम रखते थे, खुदा ने मेरी नस्ल उससे चलाई। जनाब आयशा कहती हैं कि मैंने मुसम्मम इरादा कर लिया कि इसके बाद खदीजा की कोई बुराई नहीं करूँगी। रेफरेंस मौजूद है इस बात का तस्किरतुल ख़वास सफ़ा नंबर 303। रिवायात में वारिद हुआ है कि जब जिब्राइल पैगंबर अलैहिस्सलाम पर नाजिल होते थे तो अर्ज़ करते थे कि खुदा का पैगाम जनाब खदीजा को पहुंचा दीजिए और उनसे कह दीजिए कि बहुत खूबसूरत कसर बहिश्त में तुम्हारे लिए बनाया गया है। इस बात का रेफरेंस भी मौजूद है किताब तस्किरतुल ख़वास सफ़ा नंबर 302 पर। अगली हेडिंग है इस्लाम का पहला खानवादा। इस्लाम में पहला घर और कुनबा के जिसकी बुनियाद पड़ी वो जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम और जनाब खदीजा का घर था। इस घर का खानवादा तीन अफराद पर मुश्तमिल था, जनाब रसूल खुदा, जनाब खदीजा और हज़रत अली। ये घर इनकलाब इस्लामी जो आलमी इनकलाब का मरकज़ था इस पर बहुत ज़्यादा जिम्मेदारी आयद होती थी। इसके वज़ाइफ बहुत ज़्यादा सख्त थे क्योंकि उसे कुफर और बुतपरस्ती से नबर्द आज़मा होना था, तौहीद के दीन को दुनिया में फैलाना था। तमाम आलम में एक घर से सिवा कोई इस्लामी घर मौजूद ना था, लेकिन तौहीद की पहली छावनी के फिदाकार सिपाहियों का मुसम्मम ये इरादा था कि दुनिया वालों के दिलों को फतह करके उन पर अकीदे तौहीद का परचम लहराएंगे। ये ताकतवर छावनी हर किस्म से लेस और मुसल्लह थी। जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम उनके सरदार थे जिनके मुतालिक अल्लाह ताला फरमाता है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो खुलक़े अजीम का मालिक है। ये है सूरह कलम की आयत नंबर 4।
आप जनाब खदीजा को बहुत चाहते थे और उनका एहतराम करते थे, यहाँ तक कि उनकी सहेलियों को मुअज्ज़िज़ समझते थे। अंस कहते हैं कि जब कभी आप सल्लल्लाहु अलैहि वसल्लम के लिए हदिया लाया जाता था तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि इसे फलां औरत के घर ले जाओ, क्योंकि वो जनाब खदीजा की सहेली थी। इस बात का रेफरेंस मौजूद है सफीनतुल बिहार जिल्द नंबर 1 सफ़ा नंबर 380। इस घर की दाखली मुदीर और सरदार जनाब खदीजा थी। वो जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के मकसद और मुकद्दस हदफ पर पूरा ईमान रखती थी और इस मुकद्दस हदफ तक पहुंचने के लिए किसी भी कोशिश और फिदाकारी से दरियत नहीं करती थी। अपनी तमाम दौलत को जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के इख्तियार में दे रखा था और अर्ज़ किया था कि ये घर और इसका तमाम माल आपका है और मैं आपकी कनीज़ और ख़िदमत गुज़ार हूँ। मुसीबत के वक्त जनाब रसूल खुदा को तसल्ली दिया करती और हदफ तक पहुँचने की उम्मीद दिलाया करती। अगर कुफ्फार आपको आज़ार और तकालीफ़ पहुँचाते और आप घर में दाखिल होते तो आप सल्लल्लाहु अलैहि वसल्लम जनाब खदीजा की मोहब्बत और शफ़क़त की वजह से तमाम परेशानियों को फरामोश कर देते थे। सख्त हवादिस और मुश्किलात में इस बाहोश और रशीद खातून से मशवरा किया करते थे। जी हाँ, इस मेहर मोहब्बत के माहौल के बाद पैगंबर सल्लल्लाहु अलैहि वसल्लम का इरादा मुस्तहकम हो जाता था। इस कस्म के फिदाकार माँ बाप के बासफा घर और गरम खानवादगी में जनाब फ़ातिमा ज़हरा सलामुल्लाहे अलैहा मुतवल्लिद हुई। यहाँ पर हम अपनी गुफ्तगू रोकते हैं सफ़ा नंबर 25 पर। अगली हेडिंग इंशाल्लाह अगले सेशन में पढ़ेंगे। जब तक के लिए इजाज़त दीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।